यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकता पहिलो संशोधन विधेयक 2079 प्रतिनिधि सभाबाट पारित। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कर्जा प्रवाहलाई उत्पादनशील बनाउने र आर्थिक स्थायित्व कायम राख्ने लक्ष्यका साथ यस वर्षको मौद्रिक नीति सार्वजनिक। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 44 औं स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै। र रूस र युक्रेनबीच ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल नागरिकता ऐन 2063 पहिलो संशोधन विधेयक 2079 पारित गरेको छ। बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँडले जवाब दिनुभएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। मन्त्री खाँडले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो। विधेयकमा भएको प्रावधानबारे वैवाहिक अंगीकृत नागरिकता पाउनका लागि 7 वर्ष समय सीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरूषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए। विधेयकमा 94 विषयमा 45 जना सांसदले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। वैवाहिक अंगीकृत नागरिकताका लागि 7 वर्ष समय सीमा तोक्ने बारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने बताउनु भएको छ। नेपाल प्रेस युनियनको 9 राष्ट्रिय महाधिवेशनको हिजो हेटौडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्नुभयो। उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरूरी रहेकाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको पनि बताउनुभयो। उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संचारकर्मीको हकहित सुरक्षा तथा पत्रकारिताको उन्नतिका लागि संचारकर्मीको पेशागत संघ संस्थासँग सहकार्य गरेर अघि बढ़न सरकार तयार रहेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले नागरिकता वितरणलाई सहजीकरण गर्न सरकारले प्रतिनिधि सभामा नयाँ नागरिक विधेयक दर्ता गरेको पनि जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकमा प्रजातन्त्रको रक्षाका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रता जीवन्त राख्न राजनीतिक दल देश र जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रजातन्त्रलाई गतिशीलता प्रदान गर्न प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनैतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको विकास भएको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार 2078 समर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जननायक बीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान गर्नुभएको भन्दै स्मरण गर्नुभयो। त्यस अवसरमा बीपी कोइराला राष्ट्रिय पुरस्कार 2078 3 जना स्रष्टा र एउटा संस्थालाई पुरस्कृत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 44 औं स्मृति दिवस आज नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन्। 1981 असार 15 गते रामेछापको भंगेरीमा जन्मनुभएका श्रेष्ठको 2035 साउन 7 गते निधन भएको थियो। पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ 10 वैशाख 2006 नेकपा स्थापना गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको जोड़बलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूले पटक पटक नागरिकताविहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गर्नुभयो। देशमा माओवादी पार्टी बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्नुहुँदै उहाँले आगामी निर्वाचन मार्फत देशको बागडोर सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई चुनाव लक्षित योजना बनाउन नहुने बताउनु भएको छ। नेकपा एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सामाजिक सुरक्षाको अवधारणा एमाले अगाडि सारेको बताउनुहुँदै 70 वर्षबाट 68 वर्ष बनाउनुको पछाडि केही कारण नभएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले औद्योगिक र कृषि उत्पादनका क्षेत्रमा नेपाल कमजोर रहेकाले त्यसमा ध्यान दिनुपर्ने खाँचो औल्याउनुभयो। प्रदेश एकको नामाकरण चालू अधिवेशनबाटै गर्न सबै दलबीच सहमति भएको छ। प्रदेश एकका सभामुख प्रदीप कुमार भण्डारीद्वारा नामाकरणका सम्बन्धमा आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूबीच संसदको चालू अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरूले जानकारी दिनुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सभामुख भण्डारीले सहमतिबाटै नाम राख्न दलहरू सहमत भएको जानकारी दिनुभयो। प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभामा प्रक्रियामा लैजानु अघि निरन्तर छलफल गर्नुपर्ने दलहरूको निष्कर्ष रहेको बताउनुभयो। उहाँले दलहरूले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढ़ी केन्द्रित भएको पनि जानकारी गराउनुभयो। मुख्यमन्त्री राईले हिजोको बैठक सकारात्मक रहेको र आगामी दिनमा सबै दलहरूले आन्तरिक रूपमा पार्टीभित्र समेत छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो। उहाँले पार्टीहरूबाट वैकल्पिक नाम ल्याउने समेत सहमति भएको भन्दै अत्यधिक रूपमा यही संसदको अधिवेशनमा प्रदेशको नामाकरण टुंगिने विश्वास रहेको बताउनुभयो। नेकपा एमालेका नेता हिक्मत कुमार कार्की र जीवन घिमिरेले चालू संसदबाटै प्रदेशको नाम टुंग्याउन एमाले दृढ़ रहेको र बैठकमा सोही अनुसार प्रस्तुत भएको बताउनुभयो। नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बैठकमा कांग्रेसले प्रदेशको नामाकरणको प्रक्रिया तत्काल थाल्नुपर्ने धारणा राखेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहज रूपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ। नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ़िरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले नागरिकले स्वास्थ्य बीमा गरिसकेपछि सहज र सरल रूपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटि सच्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो। उहाँले स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको पनि जानकारी गराउनुभयो। मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ़ेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढ़ेको जानकारी गराउनुभयो। शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजेनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनु पर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पार्नुभयो। अस्पतालले प्रौढ उमेरका बिरामी दैनिक 8 जनाको शल्यक्रिया गर्दै आएकोमा हाल दैनिक आकस्मिक 3 जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ। बैठकमा सांसद गिरिराजमणि पोखरेल, योगेश भट्टराई, सरिता नेउपाने, अञ्जना विशंके, सुरेन्द्र यादव र नवीना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि भीड़भाड़ नगर्न र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्नुहुँदै भीड़भाड़ हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गर्नुभयो। सबै सरकारी गैर सरकारी कार्यालय तथा मानिसको भीड़भाड़ हुने स्थानमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न गराउन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्न गराउन आग्रह गरिएको छ। विमानस्थल हवाई लगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न गराउन तथा सेनिटाइजरको व्यवस्था गर्न गराउन गोष्ठी सेमिनार बैठक जस्ता भीड़भाड़ हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्न र सेनिटाइजरको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। विद्यालय विश्वविद्यालय धार्मिक स्थल भीड़भाड़ हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जन स्थल रंगशाला आदि जस्ता सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्य संस्थाले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन पनि आग्रह गरिएको छ। कोविड 19 विरूद्धको खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन पनि सहप्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ। देशभर हिजो 456 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3838 नमूनाको परीक्षण गर्दा 456 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभरमा 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएको जिल्ला काठमाण्डौ र 200 भन्दा बढ़ी संक्रमित रहेको जिल्ला ललितपुर रहेका छन्। शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, जुम्ला, बाजुरा र डडेलधुरा रहेका छन्। उपत्यका तीन जिल्ला मध्ये हाल काठमाण्डौमा 1549 र ललितपुरमा 253 र भक्तपुरमा 80 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बेत्रावती स्थित उत्तर गया धाम पुगेर पूजा अर्चना गर्नुभएको छ। नुवाकोट र रसुवाको सीमामा रहेको धाममा पूजा गर्नुका साथै धामको अवस्था बारेमा उहाँले जानकारी लिनुभएको हो। हिजो नुवाकोट सदरमुकाम विदुर स्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा जानुभएका राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाड़ीमा पुग्नु भएको थियो। बेत्रावतीमा उहाँलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्याल लगायतले स्वागत गर्नुभयो। राष्ट्रपति भण्डारीले रसुवा उत्तर गया गाउँपालिका 5 रहेको राम मन्दिर र विष्णु पादुकामा पनि पूजा अर्चना गर्नुभयो। मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुन्नुभएपछि उहाँले उत्तर गया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र संघीय सरकारलाई पनि जानकारी गराउने बताउनुभयो। राष्ट्रपति भण्डारीले बेत्रावती स्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिनुभएको थियो। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ। राष्ट्रिय युवा परिषदको आयोजनामा समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो। परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन 20 गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिनुभयो। यो वर्ष दिवस साउन 27 गते मनाइँदैछ। साताव्यापी रूपमा मनाइने दिवसमा युवाको क्षमता र उद्यमशीलतामा नेतृत्व विकासका लागि कार्यक्रम आयोजन गरिने उहाँले बताउनुभयो। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ। विदेशी अस्पतालमा कोमा तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न तथा उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट 3 सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ। कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको तथ्याङ्क तयार गर्ने, श्रमिकको उद्धार गर्ने तथा स्वदेश ल्याएपछि प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुंगो लगाउने पनि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा रासायनिक मलको अभाव भएपछि किसानहरू मर्कामा परेका छन्। पर्याप्त मात्रामा वर्षा नभएका कारण निराश भएका किसानहरू मल समेत नपाउँदा झन समस्यामा परेका छन्। हरिश्चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका किसानहरू यति बेला रासायनिक मल नपाएर मर्कामा परेका छन्। मल नपाउँदा धान तरकारी लगायतको उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसानहरू छन्। समयमै पर्याप्त वर्षा नहुँदा निराश भएका किसानहरू मल नपाउँदा झन मर्कामा परेका हुन्। तराई क्षेत्रका केही किसानहरूले त जोखिम मोलेरै भए पनि अवैध रूपमा महँगो मूल्य तिरेर मल खरिद गर्न भौतारिनु पर्ने बाध्यता छ। कञ्चनपुरको बेलौरीका व्यावसायिक कृषक धम्मलराज चौधरी।
मलको पनि अभाव भएर धेरै समस्या छ हामीहरूलाई मारमा परेछौँ किसानहरू अहिले धेरै गुनासो आइरहेको छ साथीहरूको पनि कुनै मल पनि मिलिरहेको छैन इन्डियाबाट ल्याउँदाखेरि एसएसपीहरूले सताउँछन् आफ्नो देशमा छैन अति नै समस्या भइसकेको छ किसानहरूलाई मलको व्यवस्था भइदिएको भए किसानहरूलाई मार पर्ने थिएन
अहिले मल आपूर्ति गरिरहेका कुनै निकायमा पनि मलको मौजदात छैन साल ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका कार्यालय प्रमुख केशव प्रसाद पाण्डेले साल ट्रेडिङले आपूर्तिको जिम्मा पाए पनि अहिले मौजदात शून्य भएको बताउनुभयो
करिब 65,000 मेट्रिक टन मल चाहिँ आवश्यक पर्छ जसमध्ये करिब 35,000 मेट्रिक टन युरिया 25,000 मेट्रिक टन डिएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक पर्छ त्यो अनुसार जुन अहिले यो वर्ष चाहिँ धेरै कम आएको छ यो समस्या चाहिँ छँदैछ
सुदूरपश्चिमका लागि आवश्यक मल केन्द्रबाट पर्याप्त मात्रामा नआएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादन कम भएकोले नेपालमा थोरै मात्र मल भित्रिएको हुँदा माग अनुसार आपूर्ति गर्न नसकिएको जानकारी प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश शाखा प्रबन्धक नवल सिंह बोगटीको भनाइ छ
हामीले अब माथि फोन सम्पर्क गर्दाखेरि हाम्रो एडभाइसमा यो गत वर्षको कोरोनाको कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादन कम भयो रेट अत्यधिक वृद्धि भयो रेट वृद्धि भएको कारणले टेन्डर गर्दाखेरि टेन्डर होइन भन्ने कारणले समस्या भयो भनेर भन्नुहुन्छ
समयमै मल आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा वर्षेनी यो समस्या दोहोरिने गरेको छ किसानहरूले प्राङ्गारिक मल उत्पादनमा ध्यान दिन नसक्नु र मल उत्पादन गर्ने उद्योग धन्दाको कमीले समेत मलको सहज आपूर्ति हुन नसकेको हो सरकार र सरोकारवाला निकायले बेलैमा मल आपूर्ति गर्न नसके धान लगायतका बालीनाली उत्पादनमा ह्रास आउने देखिन्छ हरिश चन्द्र बाग रेडियो नेपाल कञ्चनपुर
कञ्चनपुरबाट लागू विराटनगरतर्फ राम्रो आमदानी हुने भएपछि मोरङका किसानहरू निजी वन प्रति आकर्षित हुन थालेका छन् डिभिजन वन कार्यालय मोरङले निजी वन उत्पादनका लागि अनुदान तथा सहुलियत दिएपछि खेती नहुने जमीनमा बोट बिरूवा रोपी आमदानी गर्न थालेका हुन् कुमोद अधिकारीको रिपोर्ट
राम्रो आमदानी हुने भएपछि मोरङ दक्षिणी भेगका किसानहरू निजी वन प्रति आकर्षित हुन थालेका छन् डिभिजन वन कार्यालय मोरङले निजी वन उत्पादन कार्यक्रम सञ्चालन गर्दै अनुदान तथा विभिन्न सहुलियतका कार्यक्रम सञ्चालन गरेपछि निजी वन प्रति किसानहरूको आकर्षण बढेको हो बुढीगंगा गाउँपालिका एकका धनीराम चौधरीले ग्रामथान गाउँपालिका चारमा 3.25 बिघा जग्गामा निजी वन लगाउनु भएको छ 55 लाखमा जग्गा खरिद गरेर 4 वर्ष अघि लगाउनु भएको निजी वनमा मलेसिन सखुवा टिक मसला तथा कागतीका 4,000 बिरुवा रहेका छन् जग्गा खाली राख्नुभन्दा पनि वन लगाउँदा ढिलै भए पनि आमदानी दिने भएकाले अरू किसानलाई पनि वन लगाउन उहाँले आग्रह गर्नुभयो
किसानले पनि यस्तो कार्यक्रमहरू रुख बिरुवाहरू लगाउनु भयो भने फ्युचरको लागि राम्रो होला आय स्रोतहरू बढला त्यो बन्जर जग्गाहरू छन् त्यतिकै पढिरहेछन्
त्यस्तै ग्रामथान एकका किसान तेतालाल माझीले पनि 18 कट्ठा जग्गामा 1,040 टिकका बिरुवा लगाउनु भएको छ 3 वर्ष अघि लगाइएको सुरुखबाट पछि आमदानी हुने उहाँको विश्वास छ
जुन ठाउँमा धान हुँदैन त्यहाँ त बनेला आउँदा राम्रो कम्तीमा 15 वर्ष लाग्छ टिक चाहिँ 25 वर्षमा भइहाल्छ
निजी वन उत्पादन कार्यक्रम तथा कृषि वन प्रणाली अन्तर्गत निजी वन लगाउने किसानहरूले अनुदान पाउँदै आएका छन् सो कार्यक्रम अन्तर्गत गत वर्ष 25 लाख रुपियाँ अनुदान दिएको सब डिभिजन वन कार्यालय विराटनगरका सहायक वन अधिकृत परमेश्वर पासवानले बताउनुभयो
अनि हामीले यसपालि 25 लाखको अनुदान दिएका छौँ कृषि वन प्रणाली अन्तर्गत 15 लाख र निजी वन उत्पादन अन्तर्गत 5 लाख
मोरङको विराटनगर महानगरपालिका सहित दक्षिणी भेगका 7 वटा पालिकामा गरी 658 निजी वन दर्ता भएका छन् सो भेगमा 1200 बिघा जग्गा क्षेत्रफलमा निजी वन लगाएको तथ्याङ्क छ भने त्यसबाट वार्षिक 3 लाख सेफ्टी काठ उत्पादन हुने गर्दछ कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही अन्तर्राष्ट्रिय समाचार रूस र युक्रेनले ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् टर्कीको राजधानी इस्तानबुलमा भएको हस्ताक्षर कार्यक्रममा रूसी रक्षा मन्त्री सर्गेई सोइगु र युक्रेनी पूर्वाधार मन्त्री अलेक्जाण्डर कुब्राकोभले ब्ल्याक सी ग्रेन इनिसिएटिभ सम्झौतामा हस्ताक्षर गर्नुभएको हो सँगै बस्न अस्वीकार गरेका उहाँहरूले सम्झौता पत्रमा पालो पालो हस्ताक्षर गर्नुभएको थियो पहिले रूसी रक्षा मन्त्री र त्यसपछि पूर्वाधार मन्त्रीले हस्ताक्षर गर्नुभयो युक्रेनी खाद्यान्न अभावका कारण 10 लाख मानिसहरू भोकमरीको जोखिममा छन् यस सम्झौताले युद्धका कारण युक्रेनमा थन्किएका लाखौं टन अन्न निर्यात गर्न अनुमति दिनेछ यसले युक्रेनमाथि रूसी आक्रमणका कारण विश्वमा देखिएको खाद्यान्न संकट समाधान गर्न सक्ने अपेक्षा गरिएको छ श्रीलंकाको 15 प्रधानमन्त्रीका रूपमा दिनेश गुणवर्धनाले शपथ लिनु भएको छ। श्रीलंका पोदुजाना पेरामुना पार्टीका 73 वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रणिल विक्रमासिंघे समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो। पूर्व राष्ट्रपति गोटाबाय राजपाक्षे र रणिल विक्रमासिंघेको नेतृत्वमा उहाँले गृहमन्त्रीका रूपमा काम गरिसक्नु भएको छ। आगामी बुधबार संसद बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुनेछ। राजनैतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्री परिषद गठन गरिनेछ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउने नीतिलाई जोड़ दिएको छ। मौद्रिक नीतिले कृषि लगायतका उत्पादनशील क्षेत्र निर्यात र कोविड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गर्ने भएको छ। साना घरेलु लघु तथा मध्यम उद्यमहरूको लागि कर्जा पहुँच बढ़ाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड़ दिएको छ। साथै निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरिने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बैंकहरू मर्जरमा जाँदा पाउने सुविधा उपभोग गर्न बैंक तथा वित्तीय संस्थाले पुष मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने बताउनुभयो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा 100 शैयाको एडभान्स इन्टरनेशनल मल्टी स्पेशियालिटी हस्पिटल निर्माण हुने भएको छ। हस्पिटल सञ्चालन गर्न 2,54,00,00,000 को कर्जा सुविधाहरू स्वीकृत गरी बिहिबार सह वित्तीयकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ। हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले 1,54,00,00,000 तथा नबिल बैंक लिमिटेडले 1,00,00,000 लगानी गर्ने भएका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्ताक्षर गर्नुभयो। सुन चाँदी बजारमा शुक्रबार छाप भएको सुनको मूल्य तोला 1,000 रूपियाँले बढ़ेर 94,000 रूपियाँमा कारोबार भएको छ। सुन बिहिबार प्रतितोला 93,000 रूपियाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला 93,500 रूपियाँमा कारोबार भएको छ। त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला 10 रूपियाँले बढ़ेर 1,165 रूपियाँमा कारोबार भएको छ। धनुषामा आर्थिक वर्ष 2077-78 1,910 नयाँ उद्योग दर्ता भएका छन्। मध्ये सबैभन्दा बढ़ी कृषि तथा वनजन्य तर्फ 1,093 उद्योगहरू रहेका छन्। सेवा उद्योगतर्फ 510, उत्पादन उद्योगतर्फ 158, पर्यटनतर्फ 147 र सूचना तथा संचारतर्फ 3 उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाले जनाएको छ। यो सँगै धनुषामा घरेलु तथा साना उद्योगको संख्या करिब 21,000 पुगेको छ। वाणिज्यतर्फको संख्या करिब 33,000 पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिनुभयो। आर्थिक वर्ष 2078-79 नयाँ उद्योग दर्ता पश्चात धनुषामा 10,568 जनाले रोजगारी प्राप्त गरेका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 30 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27.29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरि साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागरिकता पहिलो संशोधन विधेयक 2079 प्रतिनिधि सभाबाट पारित। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कर्जा प्रवाहलाई उत्पादनशील बनाउने र आर्थिक स्थायित्व कायम राख्ने लक्ष्यका साथ यस वर्षको मौद्रिक नीति सार्वजनिक। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 44 स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै। र रूस र युक्रेनबीच ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौता हस्ताक्षर। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।